नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजे प्रसारण भइरहेको गौरा द खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गौरा द नगरपालिकासँगको सहकार्यमा हामीले गौरा द खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको गौरा द खबरमा हामी मेची बहुद्देशीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेसँग प्रत्यक्ष कुराकानी गर्न गइरहेका छौँ र उहाँसँग अहिलेको सहकारी अभियान र सहकारी अभियानमाथि देखा परेका चुनौतीहरू र त्यसका समाधानका उपायका विषयमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। हामीसँग प्रत्यक्ष कुराकानी गर्नका लागि टेलिफोन सम्पर्कमा मेची बहुद्देशीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगाले हुनुहुन्छ। खोम सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हजुर सर, धन्यवाद।
खोम सर, अहिले यो सहकारी अभियानमा चाहिँ अत्यन्तै धेरै चुनौती देखिएका छन्। समग्र वित्तीय अभियानमा नै छँदैछ, वित्तीय क्षेत्रमा नै छँदैछ। सहकारी क्षेत्रमा देखिएको अहिलेको मुख्य चुनौती चाहिँ सहकारीहरू चाहिँ अब पैसा फिर्ता गर्न सक्दैनन्, सहकारीहरू टाट पल्टिँदै गए, सहकारीहरूले चाहिँ सदस्यहरूको बचत गरेको कुराको सुरक्षा गर्न सक्दैनन् भन्ने गरीको अब बजारमा चर्चा छ। यथार्थ के हो, के हुँदैछ, जानकारी गराइदिनुहोस् न
गणेश सर। अब यो अहिलेको परिस्थितिमा सहकारी मात्रै होइन, सबै वित्तीय क्षेत्र धराशायी बनेको छ। यो चाहिँ कोभिड पछि देखिएको, कोभिडको असर अहिले देखिन थालेको हो। यो चाहिँ किन यसरी देखियो भन्दा, कोभिडको समयमा सबै कल कारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय ठप्प भयो, विश्व नै ठप्प भयो। तपाईँको एयरपोर्टहरू सबै ठप्प भएको थिए, राजमार्गहरू सबै ठप्प भएको थिए र त्यस बेला सबै मान्छेले रोजगारी गुमाए। त्यसको असर चाहिँ क्रमशः पर्दै पर्दै अहिले आएर चाहिँ सबै वित्तीय क्षेत्रमा परेको छ। नेपालमा मात्रै होइन, विश्वभरि चाहिँ यो आर्थिक बन्दीले सताएको छ मान्छेलाई। यही सिलसिलामा सहकारी क्षेत्रलाई पनि समात्नु स्वाभाविक थियो। तर यो चाहिँ यसलाई यो आउन नदिनको लागि यसको चाहिँ यो आउँछ भन्ने विषय त अगाडि पनि थाहा थियो। योभन्दा अगाडि थुप्रै खालका यस्ता मन्दीहरू आएका थिए र यो पटक पनि आउँछ भन्ने कुरा थाहा थियो। त्यसमा चाहिँ सावधानी नगरेका कारणले धेरै संस्थाहरूलाई समस्या परेको छ। अहिले चाहिँ सहकारीका सञ्चालकहरू अथवा कर्मचारीहरूले अग्रिम रूपमा यसलाई चाहिँ कसरी ब्याकफोर्स बस्ने भन्ने कुराको योजना नबनाएका कारणले गर्दा समस्या आएको। जति जुन सहकारी संस्थाले योजना बनाएर चल्नुभयो, अब आउने समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा अग्रिम तयारी भएर बस्नुभयो, उहाँहरूलाई समस्या भएको छैन। तर बिना योजना सहकारी सदा झै जसरी चल्दैछ भन्ने हिसाबले चलाउनु भयो, उहाँहरूलाई समस्या भएको छ र यो समस्या अझै लम्बिने सम्भावना पनि छ। यो चाहिँ कसरी समस्या भयो भने, अहिले चाहिँ व्यापार व्यवसाय पनि छैन, सबैतिरलाई आर्थिक मन्दीले छोएको हुँदा सदस्यहरूले पैसा जम्मा गर्ने क्रम घटेको छ, अनि ऋणको किस्ता बुझाउने क्रम पनि घटेको छ र फिर्ता जाने क्रम बढेको छ। यो दुईवटालाई म्यानेज गर्नको लागि चुनौतीपूर्ण अवस्था छ। त्यो चुनौतीको सामना गर्नको लागि ज जसले योजना बनाउनु भएको थियो, अघि नै मैले भने योजना बनाउने मान्छेहरूलाई सहज छ, योजना नबनाउने साथीहरूलाई अप्ठ्यारो छ। र योजना बन्द ढङ्गले सहकारी संस्थालाई सहकारीको मूल्य मान्यता सिद्धान्त अनुसार त्यसलाई परिपालन गरेर अनि सधैँ सहकारी संस्थाका सदस्यहरूलाई सानो बचतमा जोडेर ज जसले लानु भएको थियो र ती सहकारी संस्थाहरूलाई त्यति समस्या परेको छैन र पर्दैन पनि, तिनीहरूले निरन्तर ढङ्गले आफ्नो कारोबारलाई चलाइरहेका छन्। र समस्या चाहिँ अब त्यो ठुलो कर्जा एउटै व्यक्तिलाई लगानी गर्ने, एउटै व्यक्तिबाट ठुलो चाहिँ बचत सङ्कलन गर्ने, यो परिपाटी जो छुन सहकारी संस्थामा रह्यो, ती सहकारी संस्थाहरू चाहिँ अहिले धराशायी बन्दै गएका छन्, फिर्ता दिने अवस्थामा पुगेका छैन। र यसले चाहिँ आम रूपमा मान्छेलाई त्रसित बनाएको छ र यो चाहिँ बिस्तारै यो लयमा आउन अझै समय लाग्छ र आम रूपमा सबै बचतकर्ताहरूलाई आत्ति नहाल्न र यसलाई चाहिँ सदस्यहरूलाई चाहिँ सबै सहकारी संस्थाले सुसूचित गराएर आफ्ना सदस्यको सुरक्षा के गर्दा हुन्छ भनेर सुरक्षा नीति अवलम्बन गर्नुपर्ने अवस्था आएको छ सर।
यो चाहिँ हामी सहकारीकै विषयमा अलिक बढी चर्चा गरौँ। सहकारी अभियानका यहाँहरू नेता नेतृत्व जो जो हुनुहुन्छ, यहाँहरूले चाहिँ आफ्ना सदस्य संस्थाहरूलाई सहकारीहरूलाई बेलैमा सचेत गराउन नसक्नुको परिणाम पनि हो भनेर बुझियो भने के हुन्छ?
त्यो पनि हो सर। सहकारी अभियानमा लाग्ने साथीहरूले जो चाहिँ नेतृत्व गर्नुहुन्थ्यो, अब यो चाहिँ कस्तो हुन्छ भने, सहकारी क्षेत्रमा तिनवटा पक्ष हुन्छन्। एउटा नीति बनाउने पक्ष, एउटा त्यो नीतिलाई कार्यान्वयन गराउने पक्ष र अर्को चाहिँ कार्यान्वयन गर्ने ठाउँ। त त्यो कार्यान्वयन गर्ने ठाउँ भनेको सदस्य हुन्, नीति बनाउने पक्ष सञ्चालक हुन् र काम गर्ने पक्ष भनेको कर्मचारी हो। सही नीति बनाएको भए सञ्चालकहरूले कार्यान्वयन गर्ने कर्मचारीले सही कार्यान्वयन गर्छन् र आफ्नो सदस्यको सुरक्षा बेलैदेखि गर्छन् र नेतृत्वले सहकारी अभियानमा रहने नेतृत्वको साथीहरूले चाहिँ सहकारी क्षेत्रलाई मजबुत बनाउनको लागि सबै आफ्ना सदस्य संस्थाहरूलाई अब विभिन्न सङ्घहरू छन् जस्तो चाहिँ बच्च सङ्घ छ, बहुद्देशीय सङ्घ छ, जिल्ला सङ्घ छ, प्रदेश सङ्घ छ, केन्द्रीय सङ्घ छ, उहाँहरूले चाहिँ अब त्यो बेला अब यो नेतृत्वमा कसरी जाने भन्ने कुराको मात्रै धेरै ध्यान भयो। नेतृत्वमा पुगिसकेपछि आफ्नो सदस्य संस्थाहरूको सुरक्षा गर्नुपर्छ, त्यो सुरक्षाबाट चाहिँ पछि आउने समस्याहरूलाई समाधान गर्नलाई अहिलेदेखि सहजीकरण गर्नुपर्छ भन्ने हिसाबले कतिपय नेतृत्वहरू नलागेको पाइन्छ र त्यो नलागेको परिणाम चाहिँ अहिले आएको हो र अब त्यो चाहिँ कतिपय संस्थाहरू आफैले पनि अभियानमा जोडिनु भएन। अहिले जति पनि सहकारी संस्थाहरू समस्यामा परेका छन् धेरै चाहिँ अभियानमा नजोडिएका, जस्तो जिल्ला सङ्घको सदस्य नबन्ने होइन, बच्चा सङ्घको सदस्य नबन्ने, कुनै पनि अभियानमा नजाने र आफ्नो मनमानी ढङ्गले आफ्नो व्यक्तिगत व्यवसाय हो भनी हिसाबले चलाएका संस्थाहरूलाई अलिक धेरै चाहिँ समस्या परेका छ र केही पर्सेन्ट चाहिँ यो अभियानमा लाग्ने मान्छेहरूको पनि कमजोरीका कारणले यो समस्या आएको छ।
अहिले चाहिँ समस्या एउटा सहकारीमा पर्छ, त्यो सहकारीमा समस्या परिसकेपछि त्यो बजारमा रहेका सबै सहकारीहरूमा चाहिँ बचत फिर्ताका लागि, आफ्नो सेयर फिर्ताका लागि सदस्यहरूको लाइन लाग्ने गर्छ, यो कति उचित कति अनुचित?
यो उहाँहरू लाग्नु स्वाभाविक हो, किनभने समस्या आयो भनिसक्दाखेरि सबैलाई मेरो पनि पो गुम छ कि अर्को पनि त्यस्तै होला नि, सहकारी क्षेत्र यस्तै होला नि, सहकारी यस्तै हुन्छन् होला भन्ने कुराको केही भ्रमहरू र अलिअलि चाहिँ निजी क्षेत्रले पनि अहिले सहकारी क्षेत्रलाई के गर्दा धराशय हुन्छ भन्ने कुरामा पनि निजी क्षेत्रले चाहिँ त्यतातिर अलिक मान्छेहरूलाई चाहिँ भड्काउने काम पनि भएको छ कि हामीले त्यस्तो पनि पाएका छौँ र त्यो चाहिँ एउटा दुईवटासम्म तिनवटासम्म हुन्जेल त मान्छेले चुप्पै लाग्नु भएको थियो आम समुदायले, तर पछिल्लो पिरियडमा अलिक धेरै सहकारी संस्थाहरूमा समस्या आउन थालेपछि सबैलाई हेर्ने नजर चाहिँ समस्यामा परेको छ र हामीले के भनेका छौँ भने सहकारीमा फिर्ता दिन समस्या भयो भने बन्द नगर्नुहोस्, त्यो तपाईँका सदस्यहरूलाई चाहिँ बोलाउनुहोस्, छलफल गर्नुहोस्, किन हामीलाई समस्या भयो, यो समस्याको समाधान गर्ने मान्छे पनि सदस्य नै हुन्, सदस्यको सुरक्षा गर्ने र सदस्यलाई चाहिँ आफ्नो संस्था बारेमा सबै कुरा बुझाउने हो भने त्यति धेरै समस्या हुँदैन र केही केही सहकारी संस्थालाई नियतवश आफूले चाहिँ आफ्नो व्यक्तिगत व्यवसाय सञ्चालन गरे जस्तो गरेर सहकारी संस्था चलाइदिएका कारणले गर्दा पनि विश्वास गुमाएका छन् धेरै सहकारी संस्थाहरूले र केही ठुला सहकारी संस्थाहरूले आफ्नो चाहिँ यो बिना योजना सहकारी संस्थाहरूलाई चाहिँ व्यावसायिक ढङ्गले अथवा सहकारीको मूल्य मान्यता सिद्धान्त विपरीत चलाएका कारणले गर्दा उनीहरूको असर चाहिँ सामान्य सानो सहकारी संस्थाहरूलाई पऱ्यो अनि ती सहकारी संस्थाहरूलाई असर परेपछि उनीहरूले बन्द गर्दै काटे, तिनीहरूले पनि केही केहीले बन्द गर्दै बन्द गरिदिएपछि चाहिँ हाम्रो पैसा गुम्ने पो हो कि अथवा फिर्ता नहुने पो हो कि भन्ने ढङ्गले उहाँहरूले चाहिँ त्यसलाई त्यो ढङ्गले चाहिँ चलाइरहँदा त्यो ढङ्गले चलिरहने सहकारी संस्थालाई निरन्तर चल्ने सहकारी संस्थालाई पनि फिर्ता लाइदिए लाइनमा जाने तपाईँ कस्तो हुन्छ भने जम्मा बचत निक्षेपको कानुनी हिसाबले अथवा पल्स भन्ने सूचाङ्क हुन्छ सहकारी संस्थाहरूलाई मोनिटरिङ गर्ने, त्यो पल्स सूचाङ्कले निक्षेपको 10-20% राख भन्छ, अब 100 रुपियाँ पैसा राखे मध्ये 20 रुपियाँ मात्रै राखेर त एकैचोटि 100 रुपियाँ पैसा लिन आयो भने त समस्या हुन्छ नि त, त्यस कारण त्यो समस्या चाहिँ सबैतिर आउन सक्छ, त्यो चाहिँ सबैले चाहिँ जम्मै पैसा चाहिँ ढिकुटीमा राखेर बसेको हुँदैन, ब्याङ्कमा राखेर बसेको हुँदैन, त्यो पैसा त कर्जा लगानी भएको हुन्छ अन्त एकैचोटि सबै मान्छे लिन आयो भने त कसैले पनि थाम्दैन, न ब्याङ्कले थाम्छ न सहकारीले थाम्छ, भइदिएको चाहिँ त्यस्तो हो, अलि सदा चाहिँ नियमित कारोबार गरिदिनु भएको भए, नचाहिने मान्छेहरू नआइदिनु भएको भए, चाहिने मान्छेले मात्रै आइदिनु भएको भए, कर्जा लाने साथीहरूले समयमा आफ्नो कर्जा किस्ता बुझाइदिनु भएको भए यो समस्या आउने थिएन, यो चाहिँ अस्वाभाविक फिर्ताको कुरा अनि कर्जा उठ्ने कुराको न्यूनीकरणका कारणले गर्दा यो समस्या आएको छ।
सरले चाहिँ 25-26 वर्षदेखि मेची सहकारी संस्थाको चाहिँ नेतृत्व गरिरहनु भएको छ, यो नेतृत्व गरिरहँदाखेरि मेची सहकारी संस्थाका सदस्यहरूले चाहिँ यो सहकारी सुरक्षित छ भनेर बुझ्ने आधार के हो सर?
यो चाहिँ के छ भने सर, हामीले संस्था स्थापना कालदेखि नै संस्थालाई नीति विधि प्रविधि युक्त बनाउँदै लग्यौँ र सुशासनमा चलायौँ, राज्यले जे नीति निर्धारण गर्छ त्यो नीति अनि राज्यले जे कानुन बनाउँछ त्यसलाई हामीले अक्षरस पालन गर्दै लग्यौँ र सबै सदस्यहरूलाई हामी हरेक वर्ष चाहिँ कम्तीमा पनि एकपटक सदस्य शिक्षा कार्यक्रम र साधारण सभा गरेर दुई पटक चाहिँ सदस्यहरूलाई हामी संस्थामा बोलाउँछौँ र संस्थाको गतिविधिको बारेमा जानकारी गराउँछौँ। उहाँहरूलाई चाहिँ संस्था के गर्दैछ, संस्थाको आर्थिक अवस्था के छ, वित्तीय सन्तुलन कसरी चला मिलाएका छौँ र सहकारी संस्थाले के गर्नुपर्छ, हाम्रा सदस्यहरूको सुरक्षा कसरी गर्नुपर्छ, अनि त्यति मात्रै होइन हामीले त हाम्रा सदस्यहरूलाई पारिवारिक रूपमा चाहिँ तपाईँले पारिवारिक बजेट कसरी चलाउनुपर्छ, बचत कसरी गर्नुपर्छ भन्ने कुरालाई जोडेर लिएर गएका छौँ। र हामी धेरै ठुलो बचत सङ्कलन गर्ने भन्दा पनि सानो पैसालाई महत्त्व दिएका कारणले गर्दा र सदस्यहरूलाई नियमित कारोबार जोडेका कारणले गर्दा अनि उहाँहरूलाई दिएका सेवा सुविधाका कारणले गर्दा पनि सदस्यहरूले चाहिँ विश्वास जित्नु भएको छ। हामीले चाहिँ सदस्यहरूले पनि संस्थाप्रति विश्वास जित्नु भएको छ र हामीले पनि सदस्यबाट विश्वास जितेका छौँ। त्यसले गर्दाखेरि संस्थालाई सञ्चालन गर्नको लागि सहज भएको छ र मुख्य कुरो चाहिँ सदस्यलाई सुसज्जित गराउने हो भने सबै संस्थाहरूले आफ्ना सदस्यहरूलाई सुरक्षा गरेर आफ्ना सदस्यहरूको दुःख सुखमा सधैँभरि साथ दिने हो भने संस्थासँग आबद्ध भइरहनुहुन्छ, कारोबार गरिरहनुहुन्छ, सदा चाहिँ निरन्तर कारोबार गरिरहनुहुन्छ। हामीले यति धेरै टाइट भएको बेला पनि कसैले लगानी नगरेको बेला पनि हामीले सदस्यको स्वास्थ्यको उपचार गर्नको लागि, सदस्यका छोराछोरी पढाउनको लागि त्यो बेला पनि हामीले निरन्तर कर्जा लगानी गऱ्यौँ। त्यसले गर्दा पनि सदस्यहरूले चाहिँ हामी हाम्रो संस्था मजबुत छ, यो मेरो संस्था हो भन्ने कुरा भन्नुभयो। केही सदस्यहरू त्यस्तो हुनुहुन्छ, त्यो चाहिँ कतिपय संस्थाहरू धराशायी भएको बेला तपाईँहरू पैसा चाहिँ दिँदा नरोक्नुहोस् है, कोही मान्छे चाहिँ एकदम फिर्ता लान्छु भनेर आउनुभयो भने हामीलाई भन्नुहोस्, हामी त्यो जति पैसा लान्छौँ त्योभन्दा धेरै ल्याउने वातावरण हामी सिर्जना गर्छौँ भन्ने सदस्य पनि हुनुहुन्छ। त्यस कारणले उहाँहरूले विश्वास जितेको कारणले हामीलाई चाहिँ प्रेरणा दिएर आउनुहुन्छ क्या सदस्य उल्टे, हामीले प्रेरणा दिने हुँदैन, उहाँहरू चाहिँ प्रेरणा दिएर आउनुहुन्छ। त्यो परिस्थिति भएको कारणले नै हामीलाई चाहिँ सहज छ।
अहिले चाहिँ मेची सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको भन्ने गरेको कुरा हिजो मात्रै बिर्तामोडमा सञ्चालन गरिरहेको पनि हामीले सुनेका थियौँ। सदस्य शिक्षा कार्यक्रम अहिले यहाँहरूले सञ्चालन गरिरहँदा के कस्ता विषयवस्तुहरूलाई प्राथमिकता दिनुभएको छ र के कस्ता विषयवस्तुहरूमा सदस्यलाई सुसूचित गराउँदै हुनुहुन्छ?
हामीले सदस्यहरूलाई मूलभूत रूपमा हामी के गर्छौँ भने साधारण सभामै के कार्यक्रम गर्ने, कस्ता कस्ता कार्यक्रम गर्ने भन्ने कुरा साधारण सभामा हामी चाहिँ सूची तयार गर्छौँ। त्यही सूची तयार गरेर हामीले सदस्यहरू तपाईँहरू माग गर्नुहोस् अनि मागको आधारमा हामी कार्यक्रम सञ्चालन गर्छौँ भनेको थियौँ। मागको आधारमा कार्यक्रम यही सदस्यहरूले माग गर्नुभएको थियो तालिमको, हामीले 8 तालिम चाहिँ सेड्युल तयार गरेका थियौँ। तीमध्ये 8 मध्ये तपाईँको चाहिँ 5 तालिम माग भएका थिए र ती तालिममा चाहिँ हामीले अपेक्षा गरे जतिको सङ्ख्या भनेर मर्ज गरेर केही तालिमहरू सञ्चालन गऱ्यौँ माघ महिनामा। त्यसपछि बाँकी रहेको सदस्यहरूलाई चाहिँ हामीले यो चाहिँ सदस्य शिक्षा अन्तर्गतै वित्तीय साक्षरताका कुराहरू पहिलो प्राथमिकता हाम्रो संस्थाको गतिविधिको बारेमै हुन्छ, संस्थाले के गर्दैछ, संस्थाले सदस्यलाई के दिन्छ, अनि अर्धवार्षिक 6 पुग्दाखेरि संस्थाको ब्यालेन्स सिट कहाँ पुग्यो, अनि सदस्यले साधारण सभामा पास गरेका कुरालाई कार्यान्वयन भयो कि भएनन्, कार्यान्वयनको अवस्था के छ, अब योभन्दा अगाडि के गर्यो भने त्यो चाहिँ अस्ति साधारण सभाले पास गरेको नीति कार्यक्रम बजेटलाई एचिभ गर्न सकिन्छ, ती कुराहरूसँग छलफल गर्छौँ र उहाँहरूसँग सल्लाह लिन्छौँ, सुझाव लिन्छौँ, अनि त्यो चाहिँ पुर्याउनको लागि अब तपाईँले कति योगदान गर्नुपर्छ भन्ने कुरा सदस्यहरूसँग छलफल गर्छौँ, अनि त्यो उहाँहरूले दिएको फिडब्याकका आधारमा हामी अगाडि बढ्छौँ एउटा पाटो। अर्को चाहिँ सदस्यहरूलाई चाहिँ वित्तीय साक्षरताका कुराहरू, यो चाहिँ बचत किन गर्ने, कसरी गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि हामी अलिक जोड दिन्छौँ। र हामी धेरै ठुलो बचतको भन्दा पनि सानो बचतको अघि पनि मैले भने यो चाहिँ हामी दीर्घकालीन बचत, दीर्घकालीन प्रकृतिका योजनाहरूसँग चाहिँ सदस्यलाई जोडेर लान्छौँ र उसलाई जीवनको उत्तरार्धमा सहज हुने खालका चाहिँ कार्यक्रमहरू अथवा उसको जीवनको उत्तरार्धमा के गर्दा उसले चाहिँ सहकारीबाट चाहिँ सुविधा प्राप्त गर्छ र उसको जीवनको उत्तरार्ध सहज बनाउँछ, त्यस्ता खालका कार्यक्रमहरू, अनि परिवारमा चाहिँ कतिपय सहकारीका समुदायका मान्छेहरू आफ्नो परिवारभित्र बेमेल भएका परिस्थिति पनि देखिन्छन्, त्यस्ता कुराहरूलाई के कारणले त्यस्तो हुन्छ भन्ने कुराहरूलाई पनि हामी चाहिँ सदस्यलाई सुसज्जित गर्दै लान्छौँ सर।
मेची सहकारीमा यहाँले अघि भन्नुभयो सहकारी अभियान भनेको चाहिँ सानो सानो पैसा जम्मा गरेर थोरै हुनेहरूको जम्मा गरेर त्यसले चाहिँ जीवनस्तर उकास्ने गरीको काममा, लगानी गर्ने गरीको काममा लाग्ने गरीको कुरा गरिरहनु भएको छ। मेची सहकारीमा सानो पैसा जम्मा भइराखिरहेछ, यहाँहरूसित पनि ठुलो पैसा छ, कसरी चाहिँ यो वित्तीय सन्तुलनलाई कायम गर्दै हुनुहुन्छ?
यो चाहिँ के हो भने सर, हामीले सुरुवातबाटै हामी एकदम संस्था स्थापना कालदेखि नै हामीले सदस्यलाई नियमित बचतमा जोड्यौँ। सदस्यहरूले कम्तीमा पनि महिनामा 1,000 रुपियाँ पैसा जम्मा गर्नुपर्छ भन्ने हाम्रो कार्यक्रम छ। 10 वर्ष राख जीवनभर लैजाऊ भन्ने कार्यक्रम छ, त्यो चाहिँ निकै प्रभावकारी ढङ्गले हामीले सञ्चालन गरेका छौँ। त्यसले चाहिँ पैसा अहिले हामीसँग करिब 15,000 सदस्य हुनुहुन्छ, 15,000 सदस्यले महिनामा 1,000 जम्मा गर्दाखेरि 1,50,00,000 रुपियाँ पैसा महिनामा जम्मा हुन्छ। त्यो चाहिँ पैसा हामी 10 वर्षसम्म निरन्तर सदस्यले राखिरहनुहुन्छ र 10 वर्ष पछाडिदेखि चाहिँ उहाँहरूलाई हामी क्रमशः उहाँले जम्मा गरेको पैसाको डेढाका दरले जति सुकै समयमा लान दिने र उसले जुन दिनदेखि लान छोड्छु भन्छ उसलाई चाहिँ एकमुष्ट 2,00,000 दिने त्यो कार्यक्रम सञ्चालन गरेका छौँ। र त्यो कार्यक्रम चाहिँ प्रभावकारी, सुरुमा 1,000 रुपियाँ पैसा बचत गरेर 10 वर्ष पुरा लान थाल्ने जति सदस्य हुनुहुन्छ उहाँहरूले त यो चाहिँ मैले थोरै पो गरेछु भन्ने हिसाबले अहिले 4,000-5,000 फेरि गर्न थाल्नु भएको छ। उहाँले चाहिँ अहिले कमाइ गरेको पैसा चाहिँ कम्तीमा पनि जीवनको उत्तरार्धमा त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने हिसाबले उहाँहरूले त्यो हामीले बुझाएका कारणले र उहाँहरूले बुझेका कारणले पनि त्यसमा चाहिँ समाहित हुनुभएको छ। र त्यो पैसा चाहिँ ठुलो अङ्कमा हामीसँग करिब चाहिँ तत्काल फिर्ता नजाने पैसा चाहिँ 58%भन्दा माथि छ, करिब 59% नै हामीसँग चाहिँ तत्काल फिर्ता नजाने पैसा छ। अनि त्यो भएका कारणले गर्दा यो समय यो क्राइसिसको समयमा पनि ठुलो अङ्क चाहिँ फिर्ता नजाने गरी र सानो अङ्क मात्रै तत्काल फिर्ता जाने गरी रहेको पैसा भएका कारणले पनि वित्तीय सन्तुलन मिलेको छ एउटा बाटो। अर्को बाटो चाहिँ कस्तो समस्या छ भने अलिक केही सहकारी संस्थामा समस्या आएको चाहिँ सञ्चालक र कर्मचारीले ऋण खाने अनि किस्ता समयमा नबुझाउने एउटा बाटो। अर्को चाहिँ निक्षेप एउटै व्यक्तिबाट धेरै स्वीकार गर्ने, एउटा व्यक्तिसँग चाहिँ निक्षेपको 3%भन्दा माथि स्वीकार नगर्नुपर्ने तर एउटै व्यक्तिसँग चाहिँ धेरै स्वीकार्ने प्रचलन, आफ्नो चाहिँ ब्यालेन्स सिटको चाहिँ 10%-15% लिक्विडिटी जति छ त्योभन्दा बेसी बचत स्वीकारेका कारणले पनि समस्या छ। र अर्को चाहिँ कर्जा लगानी गर्दाखेरि एउटा मान्छेलाई एउटा व्यक्तिलाई आफ्नो संस्थागत पुँजीको 10%भन्दा माथि कर्जा लगानी गर्न नहुने तर तपाईँको चाहिँ सबै कोषभन्दा धेरै अथवा निक्षेपको नै 10% चाहिँ एउटै व्यक्तिलाई लगानी गर्ने त्यो समस्याले गर्दा पनि कतिपय सहकारी संस्थाहरू समस्यामा परेका छन्। अघि मैले भने सहकारीमा चाहिँ पैसा भेला गर्ने आम सदस्यसँग अनि सीमित ऋण लिने चाहिँ त्यहीभित्रको कर्मचारी र सञ्चालकले मात्रै लिने अनि संस्थालाई धराशय पार्ने, सञ्चालक र कर्मचारीले लिएपछि समयमै किस्ता नबुझाइपछि एउटै मान्छेसँग ठुलो कर्जा भइसकेपछि समस्या त्यसरी भएको छ। र यो कुराहरू ज जसले गर्नुभएको छ जुन संस्थाहरूले चाहिँ ठुलो बचत चाहिँ आम सदस्यहरूसँग भेला गर्ने 100 रुपियाँको सदस्य बनाउने उसलाई चाहिँ बचत सङ्कलन गर्ने ठाउँ मात्रै बनाउने र ऋण चाहिँ सीमित मान्छेहरूले उपभोग गर्ने यसो गरेका कारणले समस्या भएको छ। यो चाहिँ बचतको कति पर्सेन्ट मात्रै एउटा मान्छेसँग लिने, लिक्विडिटी कति पर्सेन्ट राख्ने, अर्को कर्जा लगानी गर्दा एउटा व्यक्तिलाई कति मात्रै लगानी गर्ने, यो सन्तुलन नमिलाएको कारणले आम सहकारी समस्यामा परेका छन्। हामीले त हाम्रो समिति उपसमिति कर्मचारीको टिमभित्र मात्रै करिब चाहिँ निक्षेपको 25-30% त हामी त्यो टिमभित्र छ, अनि कर्जा लगानी चाहिँ त्यो टिमभित्र टोटल पोर्टफोलियोको 2% पनि छैन। त्यस कारणले वित्तीय सन्तुलन मिलाउँदाखेरि कम्ती त्यो चाहिँ त्यहाँभित्र हुने मान्छेले पहिला विश्वास गर्नु पऱ्यो, समितिले विश्वास गर्नु पऱ्यो, कर्मचारीले विश्वास गर्नु, अन्य आम सदस्यले विश्वास गर्छ। त्यसरी चाहिँ सदस्य हामीले वित्तीय सन्तुलन एउटा व्यक्तिसँग सानो पैसा मात्रै धेरै लिने, अहिले एउटा व्यक्तिसँग हामी टोटल निक्षेपको 0.5% मात्रै बिलो छ एउटा मान्छेसँग, 3%सँग लिँदाखेरि समस्या हुँदैन तर हामीले चाहिँ 0.5% त बिलो मात्रै लिएका छौँ। हामी करोड राख्ने मान्छेलाई त्यति महत्त्व दिँदैनौँ, सानो पैसा ल्याउने मान्छेलाई महत्त्व दिन्छौँ। करोडको कारोबार गर्ने, करोड कर्जा लगानी गर्ने त ब्याङ्कले गरिहाल्छ नि, किन सहकारीले गर्नु पर्यो? सानो सानो पुँजीबाट चाहिँ ठुलो बनाउने सहकारीलाई हामी त सदस्य मात्रै बनाउँदैनौँ, सदस्यकोलाई चाहिँ कसरी चाहिँ विश्वास गर्नुभएको छ भन्दै हुन्छ सरले। अझै हामीले त के गरेका छौँ भने 54-55 सालतिर 56 सालसम्म रिक्सा मजदुरहरूलाई रिक्सा मालिक बनाउने अभियान, त्यसपछि चाहिँ जग्गा नहुने मान्छेलाई जग्गा खरिद गरेर उसलाई जग्गाको मालिक बनाउने, अनि घर नहुने मान्छेलाई घर बनाउन पैसा दिएर घरको मालिक बनाउने, त्यसपछि बिस्तारै पछि चाहिँ युवा स्वरोजगार कार्यक्रमसँग जोडेर युवाहरूलाई चाहिँ रोजगार बनाउने, विदेश जाने युवाहरूलाई चाहिँ स्वदेशमै रोजगारीको अवसरहरू दिने, यहीँ चाहिँ सानो कर्जाहरू लगाएर उसलाई स्वरोजगार बनाउने, उसको परिवारलाई स्वरोजगार बनाउने जस्ता कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ। अहिले पनि हामीसँग 93 प्रत्यक्ष रोजगारीमा छन्, करिब 2,000 जति अप्रत्यक्ष रोजगारीमा चाहिँ जोडिएका सदस्यहरू छन्। त्यस कारणले यसलाई चाहिँ वित्तीय सन्तुलन सँगै मिलाएर सँगै सदस्यहरूलाई पनि व्यवसाय बनाएर लिएर जाने हो भने सहकारी संस्था समस्यामा पर्दैनन्, तर निरन्तर सदस्यहरूलाई चाहिँ उससँग हरेक कुराहरूमा जोडिएर लिएर जानुपर्छ, उसका दैनिकीसँग जोडेर लिएर गइयो भने समस्या हुँदैन, वित्तीय सन्तुलन पनि मिलेर जान्छ सर।
अहिले सर यहाँहरूले चाहिँ दमकमा आवास बनाएर 57 घरहरू बनाएर आफ्ना सदस्यहरूलाई हस्तान्तरण गर्नुभयो, यसको प्रक्रिया के हो, कसरी गर्नुभयो, यसका बारेमा पनि जानकारी गराइदिनुहोस् न।
हामीले चाहिँ के हो भने सर, हामीले सुरुबाटै 55 कारोबार छ, 54 दर्ता गरियो, 55 हामीले निरन्तर कारोबार गर्दैछौँ। हाम्रो सबै अभियान भनेको आफ्ना सदस्यहरूलाई मालिक बनाउने हो। मालिक बनाइरहँदा हामीले यो पटक यो चाहिँ हामीले 5 अगाडि साधारण सभाबाट पास गऱ्यौँ, त्यसपछि जग्गा खरिद गऱ्यौँ। जग्गा खरिद गर्ने बित्तिकै कोभिड आयो, कोभिडले गर्दा हामी 2 ब्याक भयौँ। र अघिल्लो वर्ष 2 अगाडि हामीले ठ्याक्कै चैतमा 2 पुरा पुग्यो, हामीले चाहिँ सहकारी बस्ती भनेर चाहिँ सुरुवात गरेका थियौँ। यो हामीले कलिपल्कना त गरेका थियौँ, तर सदस्यहरूको मागका आधारमा हामीले चाहिँ गर्ने गरेका छौँ, सदस्य सुझावको आधारमा काम जुनसुकै कार्यक्रम नीति पनि ल्याउँछौँ। त्यही अनुसार यो त्यो सहकारी बस्ती हामीले निर्माण गऱ्यौँ। सहकारी बस्ती निर्माण गर्दा सुरुमा कोभिड सकिने बित्तिकै हामीले जसले अगाडि भन्नुभएको थियो उहाँहरूलाई चाहिँ आह्वान गऱ्यौँ, 100 मान्छेले नाम टिपाउनु भएको थियो। त्यसपछि उहाँहरूलाई हामीले डिजाइन गऱ्यौँ र नक्सा, घरको नक्सा बनाएर उहाँहरूलाई बोलाएर देखायौँ। देखाइसकेपछि 100 मध्ये अब यो आर्थिक बन्दीले अलिअलि झन्डै झन्डै छुना हटिहालेको थियो, 80 मान्छेले फेरि पनि नाम टिपाउनु भयो र उहाँहरूलाई हामीले के भन्यौँ भने अब तपाईँहरूले 20 यो घरहरू चाहिँ कुन तपाईँ लिनुहुन्छ, त्यो घरको मूल्य पनि हामीले निर्धारण गरेका थियौँ जग्गाको क्षेत्रफलका आधारमा। जग्गा घर चाहिँ एउटै प्रकृतिको छ, सबै घरहरू 1,075 छ र जग्गा चाहिँ 8.5-13 छन् र हामीले त्यहाँ करिब 11.5 चाहिँ खाली जग्गा, बाटो र खाली जग्गा गरेर छोडेका छौँ। र उहाँहरूले चाहिँ माग गर्नुभयो, माग गरेपछि हामीले के भनेको थियौँ भने जो पहिला आउनुहुन्छ उसले घर पनि रोज्न पाउँछ र आफूले रोजे घर पाउँछ भनेको थियौँ। र त्यहाँ 2 सदस्यहरू हुन्छ, एउटा पैसा भएको घर बनाउने फुर्सद नहुने सदस्यहरू र अर्को चाहिँ पैसा नहुने संस्थैबाट ऋण लिएर बिस्तारै तिर्दै जाने 2 सदस्यहरू हुनुहुन्छ। त्यहाँ चाहिँ 30 जति सदस्यहरूले संस्थाबाट ऋण लिएर घर बुक गर्नु के अरे आफ्नो बनाउँदै हुनुहुन्छ क्रमशः भने अर्को पक्ष चाहिँ आफूसँग पैसा थियो तर उहाँसँग बनाउने फुर्सद थिएन, उहाँलाई चाहिँ सामूहिक रूपमै बस्ने इच्छा थियो र पुरा पैसा पेमेन्ट गरेर चाहिँ बस्नु भएको छ। उहाँहरूले बुक गर्दा 15% जम्मा गर्नुपर्ने थियो, त्यही अनुसार उहाँहरूले फर्स्ट इन फर्स्ट आउट हामीले जो पहिला आउँछ त्यसैलाई घर दिने गरी उसैले रोज्न पाउने गरी कुन घर रोज्ने भने त्यसरी नै हामीले गरेका थियौँ र उहाँहरूले चाहिँ क्रमशः घर रोज्दै जानुभयो र 15% पैसा कुल मूल्यको 15% पैसा जम्मा गर्दै गर्दै जानुभयो। त्यो जम्मा गरेपछि हाम्रो सबै घरहरू बिकिसके, त्यसपछि हामीले बनाउन थाल्यौँ अनि घर ढलाएपछि बाँकी रहेको पैसाको 50% लियौँ अनि बाँकी रहेको पैसा चाहिँ अहिले हामी क्रमशः घर पास गरिरहेका छौँ, उहाँहरूले पैसा जम्मा गरिरहनु भएको छ र लगभग चाहिँ पैसा जम्मा गरिसक्नु भएको छ, घर पास गरिदिने क्रम जारी छ। त्यो चाहिँ उहाँहरूले सबै तिर्छु भन्ने साथीहरूलाई सबै चाहिँ तिर्ने गरिदिउँ र जसले चाहिँ 15% मात्रै जम्मा गर्नुभयो उहाँहरूलाई 20 लगाएर ऋण तिर्ने र सानो किस्त बनाइदिने। ब्याज दर अहिले आम बजार मूल्य भनेको चाहिँ जे छ त्योभन्दा हामीले करिब 4% बिलो, 16% अरू कर्जा हुँदा हामीले 12% दिएका छौँ र त्यो 12% कहिल्यै नबढ्ने, आम बजार रेट घटाउने घट्ने गरी चाहिँ त्यो बस्तीको चाहिँ सहकारी आवास कर्जा चाहिँ त्यसरी हामीले निर्धारण गरेका छौँ र उहाँहरूले 20 लाएर तिर्ने गरेर 20 सानो सानो किस्ता तिरेर उहाँ आफ्नो घर बनाएर बस्ने गरीको योजना बनाएको छौँ र त्यो योजना चाहिँ हामीले सम्पन्न गरेर हस्तान्तरणसम्म गरिसकेका छौँ सर।
यो 20 लगाएर तिर्ने गरेको चाहिँ जुन सदस्यहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अहिले प्रति महिना कति पैसा जति तिर्दाखेरि चाहिँ त्यो 20 तिरिसक्नुहुन्छ सर?
यो चाहिँ कस्तो छ भने अब उहाँले हामीले 15% भनेका छौँ, उहाँले 15% जम्मा गर्दा हामीले घर चाहिँ 43 51 लाखसम्ममा बेचेका छौँ, जसको 8.5 जग्गा थियो उहाँले 43 पाउनु भएको छ। अघि पनि मैले भने यो घर पाउने सदस्यहरूले चाहिँ करिब 40% बिलोमा अथवा चाहिँ आम बजार रेटभन्दा 40% कम्ती मूल्यमा प्राप्त गर्नुभएको छ। 1,075 घर छ, त्यो घर बनाउनको लागि आम अहिले बजारको रेट हेर्ने हो भने 4,500 प्रति स्क्वायर फुट पर्छ। त्यो चाहिँ त्यो हेर्ने हो भने करिब 47 जति घरलाई नै पर्छ, जग्गाको दाम छुट्टै छ। त्यो हिसाबले उहाँहरूले चाहिँ अब कसैले 15% जम्मा गर्नुभयो, कतिले चाहिँ म अलिक सानो किस्ता बनाउँछु भने अलिक थोरै गर्नुभयो, र 15% मात्रै जम्मा गर्ने सदस्यले पनि अब 43-51 लाखसम्मको 15% हुँदा 6,75,000 8 लाखसम्म पैसा बुझाउनु पर्थ्यो। त्यो पैसा बुझाएर बाँकी रहेको पैसालाई हामीले किस्तामा निर्धारण गर्दा कतिले 30 रुपियाँ ऋण लिनुभएको छ, कतिले 35 रुपियाँ लिनुभएको छ। अब उहाँले ऋण जति लिनुभएको छ त्यसका आधारमा हामीले चाहिँ ब्याजमा अहिले तत्काल अहिले सुरुमा सानो मात्रै हुन्छ, सबैभन्दा थोरै तिर्नेले किस्ता तिर्नेले 35,000 जति तिर्नुहुन्छ र सबैभन्दा धेरै तिर्नेले 45,000 तिर्ने गरी, धेरै लिनुहुने 45,000 माथि नहुने गरी उहाँहरूले चाहिँ लिनुभएको छ। र क्रमशः यो चाहिँ कस्तो हुन्छ भने तपाईँको घट्दोमा राखेका छौँ हामीले, अहिले 35 भयो भने बिस्तारै त घट्दै घट्दै लास्ट किस्ता भनेको चाहिँ उहाँले तिर्ने अन्तिम किस्ता चाहिँ 20,000 बिलोमा झरेको हुन्छ। यो घट्दोमा हामीले फ्ल्याटमा राखेका छैनौँ, घट्दोमा राखेका छौँ।
हजुर, अहिले मेची सहकारीले जुन आवास बनायो त्यसले चाहिँ समाजमा एउटा सकारात्मक सन्देश पनि दिएको छ सहकारीहरूप्रति, थप योजना चाहिँ के छन् मेची सहकारीका?
अब हामीले यसलाई सहकारीको सहकारी बस्ती एक भनेका छौँ। योभन्दा पछाडि हामी अब दोस्रो तयारीमा छौँ, योभन्दा कम मूल्यको एउटा, अर्को चाहिँ योभन्दा बढी मूल्यको, त्यो पनि हामीले चाहिँ योजना तयार गर्दैछौँ एउटा पाटो। अर्को चाहिँ हामीले उर्लाबारीमा 1 कट्ठा 14 धुर अगाडि नै, कोभिड अगाडि नै हामीले खरिद गरेका छौँ। त्यो जग्गामा चाहिँ 64 जति सटर बन्छ र त्यहाँ हामी सहकारी बजार बनाउने योजनामा छौँ। त्यो सहकारी बजारमा चाहिँ सहकारीका सदस्यहरूले उत्पादन गरेको, सहकारी संस्थाहरूले उत्पादन गरेको वस्तुलाई बिक्री गर्ने केन्द्रको रूपमा अगाडि बढ्ने गरी हामीले सहकारी बजार बनाउने योजना तयार गरेका छौँ एउटा। त्यसलाई चाहिँ अब अलिकति यो आर्थिक मन्दी सहज भएपछि हामी सुरुवात गरिहाल्छौँ, एउटा त्यो छ। अर्कोसँगै हामीले चाहिँ सहकारी संस्थाहरू मिलेर पहिला हामीले अन्तर संस्था बहुदेशीय कृषि उद्योग केन्द्र भनेर 12 संस्था मिल्यौँ र एउटा कम्पनी बनाएका थियौँ। पछिल्लो फेरबाट त्यो कम्पनी अपडेट भएन, नभएपछि हामीले विश्वकृषि सङ्घमा लगेका छौँ र त्यहाँ चाहिँ के गरेका छौँ भने त्यो 13 संस्था थियो सुरुमा, अहिले 33 संस्था बनाएका छौँ र त्यसको पनि ठुलो हिस्सा लगानी चाहिँ मेची सहकारीकै छ। त्यहाँ चाहिँ हामीले रबर खेती गरेको छ, करिब 12.5 बिघा जग्गा छ, त्यहाँबाट 800 बिरुवाबाट रबरको चुप आउँछ र अहिले दिनमा हामी 100 लिटरभन्दा बढी रबर उत्पादन गरेका छौँ र त्यो त्यसबाट पनि केही मान्छेहरूलाई रोजगारी पनि सिर्जना भएको छ। सहकारी संस्थाहरूले मिलेर काम पनि गर्नुपर्छ भन्ने कुराको विकास पनि गराएका छौँ हामीले दमकमा। यो चाहिँ हामीले 10-12 भयो, करिब 11 कटिसकेका छ। त्यसमा सहकारी संस्थाले मिलेर कुनै न कुनै व्यवसाय साझेदारीमा गर्नुपर्छ, साझेदारीमा व्यवसाय गरियो भने सानो पैसाबाट ठुलो काम हुन्छ। जसरी चाहिँ अहिले हामी यहाँ आइपुग्दा हामीले 1,45,000 पुँजीलाई चाहिँ धेरै सदस्य थप्दै थप्दै लगाएर 3,67 करोड बिनायौँ, त्यसै गरिकन सहकारी संस्थाहरूले पनि 8-10 लाख 20 लाख करोड जम्मा गरेर चाहिँ 20-50 करोडको चाहिँ व्यवसाय गर्न सकिँदो रहेछ भन्ने कुराको पनि उदाहरण दिने गरी हामीले त्यो पनि अर्को एउटा चाहिँ व्यवसाय गरिराखेका छौँ सर हामीले।
हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा यो रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई, आम नागरिकलाई अहिलेको सहकारी अभियानको एक अभियन्ताका रूपमा यहाँको थप सन्देश के छ?
अहिले हाम्रोमा म के भन्न चाहन्छु भने सबभन्दा पहिला त सहकारी संस्था चलाउने साथीहरूलाई म के भन्न चाहन्छु भने सहकारी संस्थालाई सहकारीको मूल्य मान्यता सिद्धान्त अनुसार चलाउनु होला भन्ने म अनुरोध गर्न चाहन्छु। अर्को चाहिँ सहकारी अभियानमा जोडिनुहोस् भन्छु, जति बेला सङ्कट पर्छ त्यति बेला जोडिएर हुँदैन, अगाडिदेखि नै सहकारी अभियानमा जोडिनुपर्छ सबै सहकारी संस्थाहरूले। त्यो आवश्यकता पर्छ भनेरै अभियान बनाएको, सहकारी संस्था विभिन्न सङ्घहरू स्थापना गरेकै आवश्यकता पर्छ भनेरै स्थापना गरेको र त्यहाँ जोडिनुहोस्, त्यहाँबाट चाहिँ केही न केही नयाँ कुराहरू सिकिन्छ र राम्रो काम गर्ने सहकारी संस्थाहरूसँग त्यहाँ चाहिँ भेट हुन्छ, त्यो भेटबाट चाहिँ आफ्ना कुराहरू चाहिँ आदान प्रदान हुन सक्छन्, त्यसले चाहिँ आफ्नो संस्था मजबुत गर्न सकिन्छ। र सहकारीलाई चाहिँ निजी व्यवसाय नबनाऊ र आफूले चाहिँ सदस्यहरूको भेला गरेको पैसालाई चाहिँ आफ्नो निजी व्यवसायमा प्रयोग नगरौँ भन्छु एउटा चाहिँ आम सहकारी चलाउने मान्छेहरूलाई। दोस्रो, सहकारी संस्थाका सदस्यहरूलाई पनि सहकारी संस्था चाहिँ कस्तो छ, त्यो समुदायमा आधारित छ कि छैन, र समुदायमा आधारित भएर समुदायका मान्छेहरूको अथवा आफ्ना सदस्यको हितमा काम गरेको छ कि छैन, र हामीले जम्मा गरेको पैसा सुरक्षा हुन्छ कि हुँदैन भन्ने कुरा ख्याल गरौँ एउटा पाटो। अर्को चाहिँ आम चाहिँ समुदायको सहकारीको सदस्यहरूले सदस्य बन्ने बेलामा त्यो सहकारीको बारेमा सबै बुझौँ र सञ्चालक को छ, सञ्चालकले को चाहिँ उसको स्ट्याटस के हो समुदायमा, समाजमा उसले चाहिँ आर्थिक गतिविधि कति गर्छ, सँगै अर्को चाहिँ त्यो सहकारी संस्थाले चाहिँ आम सदस्यहरूको पक्षमा कतिको चाहिँ उसको हितमा कति काम गरेका छ भन्ने हेरेर मात्रै कारोबार गर्नुहोला र उसलाई चाहिँ समूह व्यक्तिगत व्यवसाय गर्ने खालका सहकारी संस्थाहरूमा र त्यो चाहिँ एकल निर्णय गर्ने सहकारी संस्थामा सदस्य नबन्नुहोस्, त्यो चाहिँ सामूहिक नेतृत्व सामूहिक निर्णय गर्ने संस्थामा सदस्य बन्नुहोस् अनि त्यहाँ कारोबार गर्नुहोस्, र अहिले समस्या परेका जति सहकारीका संस्थाहरू छन् सहकारी संस्थाहरू ती सहकारी संस्थाका सदस्यहरूले त्यहाँ चाहिँ अब त्यहाँका सञ्चालकहरूसँग बस्नुहोस्, छलफल गर्नुहोस्, कर्जा उठाउनलाई चाहिँ सदस्यहरूले पनि पहल गर्नुहोस्, सहयोग गर्नुहोस् अनि संस्थालाई आफ्नो संस्थालाई बचाउनको लागि अहिले सबै सदस्यहरू लाग्नुहोस् र आफ्नो संस्था बचाउन सदस्यहरूले संस्था बचाउने हो, सञ्चालकले मात्रै कर्मचारीले मात्रै भनेर हुँदैन, सदस्यहरूले चाहिँ यो बेलामा साथ सहयोग दिनु भएन भने समस्या हुन्छ, सदा झैँ कारोबार नियमित गर्नुहोस्, यो चाहिँ कारोबार अस्वाभाविक कारोबार नगर्नुहोस्, फुत्त लाने धेरै ल्याउने धेरै लाने त्यो अस्वाभाविक कारोबार नगरिकन सदा झैँ निरन्तर कारोबार गरिराख्नुभयो भने सहकारी संस्थाहरू समस्या पर्दैनन् र केही भएका सहकारी संस्थाहरूमा पनि आम सदस्यहरूले चाहिँ आफ्नो संस्था बचाउनको लागि सहकारीमा जाने, सहकारीका सञ्चालकहरूसँग कर्मचारीहरूसँग भेटघाट गर्ने र आफ्नो संस्थालाई मजबुत बनाउनको लागि लाग्नुहोस् भन्ने सन्देश दिन चाहन्छु।
धन्यवाद छ सर यो महत्त्वपूर्ण समयका लागि।
हुन्छ सर, यो अवसर दिनुभयो यहाँहरूप्रति, रेडियो भिजनप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो मेची बहुद्देश्य सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगाले गौरादह खबरका लागि रेडियो भिजनसँग कुराकानी गर्दै। आजको गौरादह खबरमा हामीले गौरादह क्षेत्रमा पनि वित्तीय कारोबार गरिरहेको मेची बहुद्देश्य सहकारी संस्था जसले चाहिँ झापाका सबै पालिकाहरूलाई समेटेको छ, त्यसै गरी इलाम र मोरङमा पनि आफ्ना सेवा केन्द्रहरू मार्फत सेवा प्रवाह गरिरहेको छ। यसको केन्द्रीय कार्यालय दमकमा रहेको छ र मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेसँग अहिलेको वित्तीय अवस्थाका सन्दर्भमा सहकारी अभियानमा देखा परेका समस्या चुनौती र त्यसको समाधानका विषयका बारेमा कुराकानी गरेका छौँ। आजका लागि गौरादह खबर यति नै। अर्को अङ्कमा यसै गरी गौरादह क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रस्तुता म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।